नमस्कार आदरणीय श्रोता, कार्यक्रम सरकारमा स्वागत छ। म कार्यक्रम प्रस्तुता माधव विद्रोही। रेडियो भिजन 91.6 मेगाहर्जको तरङ्गमा हामी कार्यक्रम सरकारका साथ उपस्थित भएका छौँ। यो कार्यक्रम तपाईँ प्रत्येक बिहिबार बेलुकी 7:15 बजे सुन्न सक्नुहुनेछ। यस कार्यक्रम अन्तर्गत हामी समाजले सरोकार राखेका सबै विषयलाई समेट्ने प्रयत्न गर्नेछौँ। मानव जीवनसँग सरोकार राख्ने हरेक क्षेत्र हाम्रो कार्यक्रमको विषयवस्तु हुनेछन्। आदरणीय श्रोता, आज हामीसँग कार्यक्रम जगदम्बा सरोकारमा जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत वेद प्रसाद घिमिरे हुनुहुन्छ। 33 वर्षदेखि निरन्तर औलो रोग नियन्त्रण गर्ने अभियानमा लागि परिरहनु भएको छ। उहाँ औलो नियन्त्रण अभियान, औलो उन्मूलन अभियान, औलोलाई फेरि बेरौँ जस्ता अभियानका अभियन्ता समेत रहनुभएका भेक्टर कन्ट्रोल अधिकृत वेद प्रसाद घिमिरेसँग कुराकानी गर्दैछौँ। हामीसँग इन्द्र प्रसाद सुवेदी पनि हुनुहुन्छ। उहाँ लामो समयदेखि यस क्षेत्रमा कार्यरत हुनुहुन्छ। उहाँ औलो नियन्त्रणको अभियानमा रहनुभएको छ। बेजी नमस्कार।
नमस्कार,
यहाँलाई कार्यक्रममा स्वागत छ।
धन्यवाद।
इन्द्रजीलाई पनि म नमस्कार गरौँ।
नमस्कार, धन्यवाद।
यो जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनस्वास्थ्यको क्षेत्रमा के काम गर्दैछ?
जिल्ला जनस्वास्थ्य कार्यालयले जनस्वास्थ्यको क्षेत्रमा धेरै कार्यक्रमहरू, धेरै अभियानहरू सञ्चालन गर्ने गर्छ। जस्तो अब खोप, बालबच्चालाई खोप दिने खोप कार्यक्रम भयो, जस्तै अब यो किटजन्य रोगको कार्यक्रम, परिवार नियोजन कार्यक्रम, क्षयरोग कार्यक्रम, कुष्ठरोग कार्यक्रम, सुरक्षित मातृत्व देखि लिएर विभिन्न किसिमका कार्यक्रमहरू, लगभग 18-20 वटा कार्यक्रमहरू जिल्ला जनस्वास्थ्य कार्यालयले सञ्चालन गर्ने गर्दछ।
यो किटजन्य रोगको चाहिँ अवस्था कस्तो छ?
किटजन्य रोगको अवस्था, सबभन्दा पहिला त किटजन्य रोगभित्र के पर्छन् भन्ने कुरा यहाँसँग म गर्न चाहन्छु। र किटजन्य रोगमा झापामा देखिएका विशेष रोगहरूमध्ये एउटा औलो रोग हो, र त्यस पछाडि गएर कालाजार, र त्यस पछाडि गएर डेङ्गु, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, यस्ता रोगहरू चाहिँ यो किटजन्य रोगभित्र पर्छन्। त्यसमध्ये पनि अहिले डेङ्गुको अवस्था, डेङ्गु रोगले चाहिँ दमक नगरपालिकामा निकै नै यसपालि महामारीकै रूप लियो, र यो विगत 3 महिनाको अन्तरालमा त्यहाँ चाहिँ 420 जना चाहिँ डेङ्गुका रोगीहरू फेला परे। निकै ठुलो महामारीको रूपमा त्यहाँ त्यो रोगले चाहिँ सताएको थियो, र त्यतिखेर धेरै क्षेत्रबाट उद्योग वाणिज्य सङ्घबाट, त्यस्तै नेपाल पत्रकार महासङ्घ, त्यस्तै खेलकुद व्यवसायी सङ्घ, हरेक क्षेत्रबाट, दमक नगरपालिका हरेक क्षेत्रबाट चाहिँ त्यहाँ सहयोग प्राप्त भएको थियो, र उहाँहरूले चाहिँ निरन्तर रूपमा खटेर र जिल्ला जनस्वास्थ्य कार्यालयले एउटा चाहिँ डेङ्गु रोगको निदानको लागि एउटा छुट्टै दमक अस्पतालमा एउटा छुट्टै ल्याबको व्यवस्थापन पनि गरेको थियो, र त्यसरी चाहिँ त्यहाँका डेङ्गु प्रभावित क्षेत्रहरूका मान्छेहरूलाई चाहिँ त्यो रोगको निदान गर्न त्यहाँ त्यति कठिनाइ भएन, र बिस्तारै रूपमा त्यहाँ सबै सरकारहरूले आफ्नो क्षेत्रबाट आफ्नो उत्तरदायित्व पुरा गरेर काम गर्दै गएपछि अहिले चाहिँ त्यहाँको अवस्था चाहिँ महामारीको अवस्थाबाट हटिसकेको छ, र त्यहाँ अहिले रोगहरू, त्यो डेङ्गु रोग आउनु छोडिसकेको अवस्था छ। डेङ्गुको भने झापा जिल्लामा कालाजारको अवस्था त्यति धेरै, कालाजारका रोगीहरू छैनन्। विगत गएको वर्षमा 6 जना रोगीहरू थिए भने अहिले भर्खरै यो सालमा चाहिँ 4 जनालाई मात्र त्यो कालाजारको रोगीहरू देखिएका छन्।
मैले अलिकति यहाँलाई चाहिँ रोकेँ, म अब इन्द्रजीलाई भन्छु। इन्द्रजी, यो किन यसलाई किटजन्य रोग भनेर भनेको?
प्यारासाइटहरू जस्तै अब विभिन्न मलेरिया, कालाजार, डेङ्गु, यी चाहिँ लामखुट्टेका पनि प्यारासाइटहरूबाट, भाइरसहरूबाट हुने रोग भएको कारणले चाहिँ यसलाई किटजन्य रोगहरू भनिन्छ।
म अलिकति यही विषयमा, यो के हो भन्ने विषयमा चाहिँ बेजीलाई अझै क्लियर पारिदिनु।
धन्यवाद, एकदमै म क्लियर पार्न चाहन्छु। यो किटजन्य रोग भनेको के हो भने, यो चाहिँ किरा फट्याङ्ग्राहरूबाट सर्ने रोग, अथवा चाहिँ लामखुट्टेबाट सर्ने रोग भएको कारणले गर्दाखेरि यसलाई हामीले चाहिँ किटजन्य रोग भन्छ। लामखुट्टेबाट, जस्तो चाहिँ औलो रोग भनेको एनोफिलिस जातको पोथी लामखुट्टेबाट सर्ने रोग हो भने डेङ्गु भनेको चाहिँ एउटा चाहिँ एडिज जातको लामखुट्टेबाट चाहिँ एडिज एजिप्टाई जातको चाहिँ लामखुट्टेबाट सर्ने रोग हो। त्यस्तै कालाजार भनेको एउटा भुसुनाबाट सर्ने रोग हो। हात्तीपाइले एउटा क्युलेस लामखुट्टेबाट सर्ने रोग हो। त्यस्तै हामी जापानिज इन्सेफ्लाइटिस भन्छौँ त्यो पनि रोग पनि क्युलेसबाट सर्ने रोग हो। त्यसरी लामखुट्टे जन्य अथवा किरा फट्याङ्ग्राबाट सर्ने रोगलाई नै हामी चाहिँ किटजन्य रोग भन्ने गर्छौँ।
किटाणुहरू किटाणु पनि के भन्छ त्यसलाई किटाणु त
अनि त्यो बाघ चाहिँ लामखुट्टे हुन्छ किरा फट्याङ्ग्रा हुन्छन् भने चाहिँ त्यसलाई त्यसै पारासाइटहरूबाट गराउने कोही डेङ्गु भने भाइरसबाट गराउने अब के अरे औलो भनेको चाहिँ औलोको चाहिँ परजीवी पारासाइटबाट गराउने त्यस्तो चाहिँ त्यसबाट चाहिँ सङ्क्रमण हुने गर्छ।
श्रोता अहिले हामी कार्यक्रम जगदम्बा सिमेन्टले प्रायोजन गरेको कार्यक्रम जगदम्बा सरकारमा छौँ। हामीसँग जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत वेद प्रसाद घिमिरे र अयव इन्द्रप्रसाद सुवेदी हुनुहुन्छ। म फेरि पनि वेदजीलाई नै सोधौँ, मलेरिया अथवा औलोको अवस्था कस्तो छ झापामा?
झापामा औलो रोगको अवस्था अहिले एकदमै सुध्रिँदै गएको अवस्था छ। अहिले नेपाल सरकारले एउटा चाहिँ भिजन लिएर अगाडि बढेको छ। त्यो के हो भने सन् 2026सम्ममा नेपाललाई औलो मुक्त गरौँ भन्ने एउटा भिजन लिएर अगाडि बढेको छ र त्यो भिजन अनुसार सन् 2018सम्ममा चाहिँ स्थानीय रोगीहरूलाई चाहिँ निर्मूल बनाउने र त्यस पछाडि 2026मा चाहिँ नेपालबाटै औलोका सम्पूर्ण रोगीहरू चाहिँ नहराउन् भनेर चाहिँ नेपाललाई औलो मुक्त गराउने भन्ने अभियान लिएर नेपाल सरकार अगाडि बढेको छ। र झापा जिल्लाको स्थिति हेर्ने हो भने विगत 3 वर्षको हामीले चाहिँ स्थितिलाई हेऱ्यौँ भने सन् 71-72 आर्थिक वर्ष 71-72मा जम्मा 58 चाहिँ औलोका रोगीहरू रेकर्ड भएका थिए भने त्यसमा चाहिँ प्लाज्मोडियम भाइभेक्स जातका 43 र प्लाज्मोडियम फाल्सिफारम जातका 15 र प्लाज्मोडियम भाइभेक्स भन्नाले हामी नरम खालको औलोलाई बुझ्छौँ र प्लाज्मोडियम फाल्सिफारम भन्नाले हामी कडा खालको औलोलाई बुझ्छौँ र 71-72मा 58 औलो रोगी थिए भने 72-73मा आएर चाहिँ 42 मात्रै औलो रोगीहरू फेला परेका छन्। त्यसमा पनि नरम खालको पिबी 26 र कडा खालको चाहिँ पिएफ चाहिँ 16 थियो भने अहिले 73-74 हाल यो चाहिँ मङ्सिर महिनाको डाटालाई हामीले हेर्ने हो भने 8 मात्र औलोका रोगहरू फेला परेका छन् र त्यसमा पनि कडा खालका 2 मात्रै रोगहरू फेला परेका छन्। र विगतको हामीले 10 वर्षको इतिहासलाई औलोको रेकर्डलाई हेर्ने हो भने क्रमशः रूपमा चाहिँ यो औलो चाहिँ झापा जिल्लाबाट पनि घट्दै गएको स्थिति छ। र श्रोताहरू मैले यहाँलाई भनिहालेँ अहिले भर्खरै पनि यो 5 महिनाको अन्तरमा 8 मात्रै रोगीहरू पुगेका छन् भने यो वर्षभरिमा कति धेरै रोगीहरू हलान् र भन्ने हामी भन्न सक्दैनौँ। भनेपछि यो झापा जिल्लाको समग्रको अवस्था हेर्ने हो भने औलोबाट अब त्यति आतिहाल्नुपर्ने स्थिति छैन र नेपाल सरकारले लिएको जुन उद्देश्य छ त्यसलाई पुरा गर्न सकिन्छ भन्ने जस्तो मलाई लाग्छ।
जस्तो यहाँहरूले चाहिँ औलोको अहिले तपाईँले 10 वर्षको तथ्याङ्क पेस गर्नुभयो, झन्डै 33 वर्षदेखि तपाईँ निरन्तर औलोसँग हुनुहुन्छ, आबद्ध यो औलो रोग नियन्त्रणको अभियानमा हुनुहुन्छ। हामीले औलो उन्मूलन अभियान सुरु गऱ्यौँ, हामीले औलोलाई नियन्त्रण गर्ने अभियान सुरु गऱ्यौँ, फेरि औलोलाई फेरि बेरौँ भन्ने एउटा अभियान पनि आयो, यो अभियान पनि चिर्यौँ। यत्र अभियानहरू सञ्चालन गर्दा गर्दै फेरि पनि औलोको जस्ता त्यस्तै छ भन्ने चाहिँ किन चाहिँ यस्तो भइरहेको छ?
होइन, जस्ताको तस्तै एकदमै छैन। किनभने यहाँ चाहिँ म 10 वर्ष अगाडिको इतिहासलाई मैले हेर्ने हो भने डाटाले हेर्ने हो भने झापामा 1000 बढी रोगीहरू चाहिँ थिए भने अहिले आएर भर्खरै 8 आएको छ भनेपछि क्रमशः यो घट्दै गइरहेको अवस्था छ। अब सुरुमा औलो उल्मूलन भन्ने कार्यक्रम थियो, त्यस ताका हेर्ने हो भने 10 वर्षभन्दा अगाडिको चाहिँ स्थिति हो। त्यसमा हेर्ने हो भने 3000 बढी चाहिँ रोगीहरू झापा जिल्लामा थिए, भयावह स्थिति थियो त्यतिखेर झापा जिल्लामा। बाउन्डागी गाविसमा मात्रै 500 चाहिँ औलो रोगीहरू चाहिँ थिए त्यतिखेर। भनेपछि त्यो धेरै जो राजमार्गको उत्तरी क्षेत्रहरूमा धेरै रोगीहरू थिए त्यतिखेर, र त्यतिखेरको स्थिति भयावह थियो। तर जब उल्मूलन नेपाल औलो उल्मूलन पछाडि फेरि त्यस पछाडि चाहिँ भारतमा पनि औलोको उल्मूलन हुन नसकेको हुनाले अब चाहिँ नेपाल सरकारले चाहिँ औलो नियन्त्रणमा चाहिँ राख्न सकिन्छ भनेर जुन नीति लिएर आयो, त्यो नीति अनुसार काम गर्दै जाँदा क्रमशः रोगीहरूलाई चाहिँ घट्दै गए। र त्यस पछाडि गएर फेरि एउटा रोल ब्याक मलेरिया औलोलाई फेरि बेरौँ भन्ने अभियान पनि आयो। त्यस्ता अभियानहरू पनि हामीले काम गरेका हौँ। तर हामीले जति यो अभियानहरू आए, जति कामहरू भए, तिनै कामहरूको बावजुद नै यो औलो रोग घट्दै गएको हो। जस्तो चाहिँ
तर बेजी यहाँले कुरा भन्दा भन्दै मैले रोकेँ, सरकारले औलो रोगी भेट्नेलाई कति 10,000 कि कति रुपियाँ दिने भन्ने पुरस्कार दिने पनि घोषणा गरेको थियो नि।
यो होइन, औलो रोगीको लागि होइन, औलो रोगीको लागि कुनै किसिमको चाहिँ पुरस्कारको घोषणा गरेको छैन। यो मलाई जहाँसम्म लाग्छ यो बिफर्को रोगीहरूको लागि चाहिँ होला होला जस्तो लाग्छ मलाई होइन र विफरको तर औलो रोगीहरूको लागि चाहिँ भेट्नेलाई यति दिने भन्ने घोषणा गरेको छैन किनभने औलो रोगी त भेटि नै रहन्छ नि जबसम्म भारतमा औलो रोग नियन्त्रण हुँदैन तबसम्म नेपालमा त्यो नियन्त्रण धेरै गाह्रो छ त्यसले गर्दाखेरि हामीले सीमावर्ती क्षेत्रहरूमा पनि चाहिँ आएका चाहिँ मान्छेहरूको चाहिँ निगरानी गर्ने र त्यहाँका सम्बन्धित स्वास्थ्य संस्थाहरूले चाहिँ बाहिरबाट विदेशबाट आउने मान्छेहरू जो ज्वरो लिएर आएको छ त्यसलाई चाहिँ त्यहाँ ल्याएर निगरानीमा राख्ने र उनीहरूबाट चाहिँ उनीहरूको रगत सङ्कलन गर्ने र त्यो औलो रोग छ कि छैन भने निदान गर्ने त्यस्तो किसिमको व्यवस्थापनहरू पनि हामीले त्यो सीमावर्ती क्षेत्रका हाम्रा स्वास्थ्य संस्थाहरूमा व्यवस्थापन मिलाएका छौँ त्यसले गर्दाखेरि अब यो औलो रोगी अहिले भेटिँदैन भन्ने चाहिँ होइन त्यो 10,000 रुपियाँ दिने भन्ने त्यो कुराहरू चाहिँ यो औलोसँग सम्बन्धित चाहिँ छैन होइन
अरू मलाई चाहिँ औलो नै जस्तो लाग्यो
अन्य अन्य रोगसँग सम्बन्धित होला तर मलाई जहाँसम्म लाग्छ यो छैन किनभने नेपाल सरकारले ल्याएको यो त्यो नीतिमा कुनै नीतिमा पनि छैन किनभने म निरन्तर 33 वर्षदेखि काम गरिरहेको छु भने कुन बेला कुन नीति बन्छ त्यो नीति बनाउने बेलामा पनि त्यो पोलिसी मेकरको बेलामा बनाउने बेला पोलिसी बनाउने बेलामा पनि हामी जस्तो मान्छेहरूलाई चाहिँ त्यहाँ बोलाइएको हुन्छ डाकिएको हुन्छ र त्यसरी नै हामीले नीति बनाइएको हुन्छ त्यसकारण हेर्नुहोस् म भन्न चाहन्छु यो 10,000 रुपियाँ दिने भन्ने चाहिँ छैन तर कालाजारको रोगीलाई जुन मान्छेलाई कालाजार हुन्छ त्यो कालाजार भइसकेको मान्छे कालाजार भनेको चाहिँ अति गरिबहरू र विपन्न वर्गको मान्छेहरूलाई लाग्छ किनभने जसको घरहरू माटोले बनेको हुन्छ त्यस्तो ठाउँमा चाहिँ बस्ने मान्छेहरू मुसर दुसर राजवंशी छतार यस्ता मान्छेहरूलाई चाहिँ बढी त्यो कालाजारले सङ्क्रमण गरिरहेको रहेछ त्यस्ता मान्छेहरू अति गरिब हुने भएकोले उपचारको लागि अस्पतालसम्म आउने यातायात खर्च बापत भनेर सरकारले 1,000 रुपियाँ चाहिँ त्यो दिने गर्छ त्यो एउटा प्रोत्साहन भत्ताको रूपमा र एउटा कीटनाशक झुल पनि त्यसलाई दिने गर्छ त्यो चाहिँ हो तर मलेरियाको लागि त्यस्तो किसिमको पुरस्कारको घोषणा गरिएको छैन
ठिक छ अब म यो डेङ्गुतिर जाउँ यो डेङ्गु रोग चाहिँ एउटा महामारीको रूपमा अस्ति भर्खर दमकमा पनि आयो होइन यो चाहिँ कसरी यसलाई चाहिँ हामीले नियन्त्रण गऱ्यौँ
डेङ्गु रोग अब झापा जिल्लामा त्यो दमकमा मात्रै होइन यहाँ झापा जिल्लामा काँकर बिटा बिर्तामोट सुरुङ्गा हुँदै दमक क्षेत्रसम्म यो डेङ्गु रोग पुगेको हो विगत 4 वर्षदेखि झापामा डेङ्गु रोग आइरहेको छ तर सबैभन्दा बढी चाहिँ अहिले यसपालि चाहिँ दमकमै देखा पर्यो यता काँकरबेटा बिर्तामोडमा यसपालि त्यति त्यो डेङ्गु रोगहरू रेकर्ड भएका छैनन् तर दमक क्षेत्रमा चाहिँ यति भयो कि 420 केससम्म हामीले अहिले रेकर्ड गरेका छौँ प्रत्येकको हामीले लाइन लिस्टिङ तयार गरेका छौँ त्यसरी चाहिँ 420 पुग्यो भने चाहिँ अब अत्यन्तै ठुलो महामारीको रूपमा त्यो फैलिएको हो तर त्यसमा चाहिँ अब हामीले चाहिँ डेङ्गु रोगको खासै उपचार छैन डेङ्गु रोगबाट बच्न चाहिँ हामीले चाहिँ लामखुट्टे बस्ने ठाउँहरू नियन्त्रण गर्नुपर्ने बढी चाहिँ हुन्छ र त्यसमा पनि विशेष गरिकन त्यो डेङ्गु रोगको लामखुट्टे जुन एजिप्टाई लामखुट्टे छ त्यो चाहिँ अलि बढी सहर केन्द्रित लामखुट्टे हो र त्यसले चाहिँ सहरमा भएका मान्छेका घरहरू जस्तो चाहिँ इसीहरूमा जमेको पानी फ्रिजहरूको पछाडिपट्टि वेस्टेज वस्कमा रहेको सौरै जमेको पानी गमलाहरू त्यस्तो ठाउँमा अनि यत्र फालिएका टायरमा थोरै जमेको पानी खाली बोतलहरू फुटेका चाहिँ कपहरू त्यस्तोमा थोरै जमेको पानी त्यस्तोमा फुल पार्ने र उसले चाहिँ बच्चा हुर्काउने गर्छ त्यसले गर्दाखेरि हामीले त्यस्ता ठाउँको पहिचान गरेर चाहिँ त्यो लार्वा विशेष गरिकन डेङ्गु रोगको लामखुट्टे जुन चाहिँ एडिज लामखुट्टे त्यसलाई चाहिँ वयस्क लामखुट्टेलाई मार्न चाहिँ अलि गाह्रै हुन्छ किनभने हामीले त्यो कता स्प्रे गर्ने कता कीटनाशक बिसादी छर्काने किनभने त्यो बाहिर पनि बस्छ भित्र पनि बस्छ त्यसकै कारणले गर्दाखेरि त्यसको लार्वालाई चाहिँ नष्ट गर्न सजिलो हुन्छ र लार्वा चाहिँ विशेष गरिकन त्यो लामखुट्टे के अरे यो टायरहरूमा चाहिँ बस्ने गर्छ टायरहरूमा चाहिँ फुल पारेर लार्वा त्यहाँ उत्पादन गरेको गर्छ त्यो लामखुट्टेले र ती चाहिँ टायरहरूलाई हटाउने अनि खाली बट्टाहरू अलकत्रका ड्रमहरू फालिएका यत्र फालिएका ड्रमहरू त्यस्तो ठाउँहरूलाई चाहिँ विशेष गरिकन व्यवस्थापन गर्न सक्दा मात्रै त्यो रोग नियन्त्रण हुने भएकोले नगरपालिका
त्यो मच्छरले चाहिँ टोक्ने बित्तिकै डेङ्गु लाग्ने हो कि डेङ्गु चाहिँ कुनै मान्छेलाई लागेकोलाई त्यो मच्छरले सार्ने हो
एकदम राम्रो प्रश्न गर्नुभयो यहाँले यो चाहिँ के हो भने डेङ्गु रोगी एउटा त हुनुपर्छ त्यहाँ किनभने अब दमक भनेको चाहिँ एउटा सहर हो त्यहाँ जहाँ जहाँसुकैबाट मान्छेहरू आइरह हुन्छन् सुरुमा झापा जिल्लामा डेङ्गु आउँदा पनि इन्डियाबाट आएको मान्छेले चाहिँ डेङ्गु रोग लिएर आएको र यहाँ चाहिँ त्यो डेङ्गु रोग सार्ने लामखुट्टे भएको हुनाले त्यो लामखुट्टेको माध्यमबाट यो रोग सरेको हो तर यसको लामखुट्टेको एउटा विशेषता के छ भने एउटा रोगी मान्छेलाई टोकिसकेपछि त्यसले पार्ने फुल त्यसले पार्ने बनाउने लार लार्वा र फेरि निक्लिने लामखुट्टे ती सबै इन्फेक्टेड भएर आउँछन्। त्यसले गर्दाखेरि नै त्यो बढी चाहिँ त्यो रोग फैलिन सक्छ, फैलिन्छ। जति उसले फुल पार्छ ती सबै इन्फेक्टेड हुन्छन् र जति त्यसका बच्चा
मतलब त्यो लामखुट्टेले कुनै रोग डेङ्गु रोगीलाई टोकेर फुल पार्यो भने त्यसले उत्पादन गर्ने सबै
एकदम
लार्वाहरूले
डेङ्गु रोग। त्यसले गर्दाखेरि यो बढी फैलिने कारण पनि त्यो र अर्को कुरो यो लामखुट्टे बढी चञ्चले हुने र एकै दिनमा धेरै मान्छेहरूलाई टोक्ने भएको हुनाले पनि यो बढी रोग चाहिँ त्यसरी चाहिँ सङ्क्रमण हुन गएको हो।
अच्छा मैले अलि इन्द्रजीतिर फर्केँ, यो तमकको नियन्त्रण गर्ने अभियानमा तपाईँ पनि लाग्नु भएको थियो, त्यो कुन कुन क्षेत्रमा चाहिँ बढी त्यसरी देखा परेको थियो?
विशेष गरी यो दमकका छिमेकी गाविसहरूमा केहीमा थोरै सङ्ख्यात्मक हिसाब किताबले हेर्ने हो भने लखनपुरमा गौरादहका केही थोरै बिरामीहरू र दमकको चाहिँ विशेष गरी 10 नम्बर र 13 नम्बर वार्डमा दमक नगरपालिकाको 10 नम्बर र 13 नम्बर वार्डमा अघि बेसरले भन्नुभयो चाहिँ जम्मा जम्मी हामीले सङ्ख्यात्मक हिसाब किताबले 420 जनालाई डेङ्गु रोग लागेको फेला पारियो भने अधिकांश धेरै जसो चाहिँ 10 नम्बर र 13 नम्बर वडाका बिरामीहरू पाइएका थिए।
अहिले चाहिँ नियन्त्रण कसरी गरियो त बेजी?
यो नियन्त्रण चाहिँ अब यस अब सबैको चाहिँ त्यहाँ सरसहयोग जुट्यो, अघि मैले अघि पनि भने होइन सरकारहरू हामीले हरेक क्षेत्रमा वडा वाइज गएर हामीले वडाका वडा नागरिकमा मान्छेहरू त्यहाँका मान्छेहरू सबलाई भेला गराएर हरेक यो डेङ्गुको विषयमा चाहिँ अन्तर्क्रिया गर्ने कसरी चाहिँ हामीले चाहिँ यो डेङ्गु रोग नियन्त्रण गर्न सकिन्छ भनेर विभिन्न सरकारहरू विभिन्न प्राइभेट अस्पतालका मान्छेहरू टायर व्यवसायी सङ्घहरू जसले चाहिँ त्यो वर्कसपहरूमा काम गर्ने चाहिँ मान्छेहरू हुन्छन् त्यस्ता मान्छेहरूलाई भेला गराएर तिनीहरूलाई चाहिँ हामीले चाहिँ यो डेङ्गु रोग कसरी सर्छ र यसले चाहिँ यसको लामखुट्टे अथवा यसको लार्वा कसरी नष्ट गर्न सकिन्छ भन्ने जनचेतनामूलक अभियान हामीले बढी त्यसमा हामी केन्द्रित भयौँ र नगरपालिका लगायत हाम्रो चाहिँ विभिन्न त्यहाँका प्राइभेट अस्पताल उद्योग वाणिज्य सङ्घ नेपाल प्रहरी प्रशासन पत्रकार महासङ्घ हरेक क्षेत्रबाट हामीले त्यसैमा चाहिँ लागि परेर हरेक ठाउँमा अन्तर्क्रिया गऱ्यौँ सरकारहरूसँग राखेर र त्यस पछाडि हामीले कसरी यसलाई नियन्त्रण गर्न सकिन्छ भन्ने एउटा भिजन भएर हामी सँगसँगै हिँड्यौँ। टायरहरू हामीले उठाएर चाहिँ व्यवस्थित गर्न लगायौँ, त्यस्तो चाहिँ सरसफाइ अभियानहरू चलाउन लगायौँ। त्यसो गरिसकेपछि बिस्तारै सबै मान्छेहरूले चाहिँ यो डेङ्गु रोग यसरी सर्दो रहेछ भन्ने कुरा बुझिसकेपछि बिस्तारै त्यो रोग नियन्त्रणमा हुन सक्यो।
तपाईँहरूको प्रचार प्रसार अभियान त अलि सोचे जस्तो भएन होला?
होइन, त्यो
मिडिया मार्फत हुने प्रचार प्रसार अभियान चाहिँ
मिडिया मार्फत हुने हो। यहाँ अब यो बिर्तामोडको चाहिँ तपाईँहरू यो भिजन रेडियो भएको हुनाले त्यसो भन्नुहुन्छ, तर तपाईँहरूले दमकमा गएर दमकको मिडिया कर्मी साथीहरू र दमकको रेडियो एफएमहरूलाई सोध्नुभयो भने जिल्ला जनस्वास्थ्य कार्यालयले कस्ता कस्ता किसिमका चाहिँ कार्यक्रमहरू गर्यो भनेर भन्नुभयो भने तपाईँहरूले प्रत्यक्ष उहाँहरूले चाहिँ भन्न सक्नुहुन्छ। डे टु डे हामीसँग पत्रकार साथीहरू हुनुहुन्छ, डे टु डे हाम्रो चाहिँ के अरे दमक अस्पतालमा पत्रकार साथीहरू आएर त्यो डेङ्गु रोगको विषयमा कसरी काम भइरहेको छ भनेर बुझिरहनु भएको छ, हामीसँग सम्पर्क गरिरहनु भएको छ।
अनि यसै समाचारको हिसाबले त सबैले सबैतिरबाट गरेको हुन्छ कि, जस्तो प्रचारात्मक अभियान मैले भनिरहँदाखेरि सरकारले पनि यो प्रचारमा चाहिँ पैसा कम्ती दिने अनि जनस्वास्थ्य कार्यालयले पनि कम्ती पैसाले गर्दाखेरि प्रचार गर्न नसक्ने एउटा दुई चारवटा चाहिँ रेडियोहरूलाई यसो दुई चारवटा अखबारहरूलाई विज्ञापन दिँदै पैसा सकिने खालको हुन्छ, अनि अभियान चाहिँ कसरी गर्नुभयो भन्नु खोजेको कि मैले?
एकदम तपाईँले एकदम राम्रो प्रश्न उठाउनु भएको छ। हामीसँग पैसा बजेट एकदमै थोरै हुन्छ, थोरैमा रेडियोहरू थोरै पत्रिकाहरूलाई मात्रै दिन सकिन्छ, तर हामीले सहयोग लियौँ। कसरी सहयोग लियौँ भन्दाखेरि हामीले नगरपालिकासँग सहयोग लियौँ, अनि हामीले आम्डा अस्पताल आम्डा पिएससीसँग सहयोग लियौँ, उद्योग वाणिज्य सङ्घसँग सहयोग लियौँ। उहाँहरूले आफैले चाहिँ पोस्टर पम्पलेटहरू आफैले तयार गर्नुभएको छ, नगरपालिकाले तयार गर्नुभएको छ, आम्डाले तयार गर्नुभएको छ, त्यसमा उद्योग वाणिज्य सङ्घले तयार गर्नुभएको छ, दमकको हरेक सरकारवालाहरूले चाहिँ त्यसमा सहयोग गर्नुभएको छ। त्यो तपाईँले उठाउनु भएको कुरा ठिकै हो। हामीले जनस्वास्थ्यसँग प्रचारात्मक रूपमा चाहिँ हामीले जनचेतना फैलाउने कार्यक्रम अन्तर्गत बजेट चाहिँ एकदमै न्यून छ। यो नेपाल सरकारले व्यवस्था अलि बढी गर्नुपर्छ। हामी त के भन्ने, हामी त केन्द्रले दिएको बजेटलाई चाहिँ परिचालन गर्ने व्यक्ति मात्रै हुँ, त्यो बजेट दिने भनेको चाहिँ केन्द्रले हो। त्यस कारणले गर्दाखेरि केन्द्रले नै बजेट कम्ती दिएको छ। र डेङ्गु रोगमा चाहिँ भन्नुहुन्छ भने तपाईँले यो झापा जिल्लालाई यो 1 वर्षको लागि 1,75,000 जम्मा कार्यक्रमको लागि पैसा दिएको छ, त्यो अत्यन्तै न्यूनका हो बजेट हो। त्यसबाट हामीले चाहिँ लार्वा नष्ट अभियान पनि सञ्चालन गर्नुपर्ने हुन्छ, सरकारहरूको अन्तर्क्रिया पनि सञ्चालन गर्नुपर्ने हुन्छ, विभिन्न रेडियो एफएमहरूलाई पनि त्यो प्रचारको लागि पैसा दिनुपर्ने हुन्छ। त्यो अत्यन्तै न्यून रकम हो, त्यो रकम सरकारले बढाउनुपर्छ, तब मात्रै हामीले बढी अलि फोकस गरेर काम गर्न सक्छौँ।
जस्तो नि सर, अब कस्तो आउँछ भने कार्यक्रम यो गर्नुभन्दा कार्यक्रम पठाइन्छ, बजेट पठाएको हुँदैन, अनि यो प्रकृतिको कार्यक्रम गर्नु उयो कार्यक्रमको नेचर सबै तोकेर पठाउँछ, अनि सिलिङ चाहिँ हुँदैन। यो चाहिँ जनस्वास्थ्यको मात्रै पीडा होइन, अन्य कतिपय सरकारी कार्यालयहरूको पीडा हो। तर यो बिचमा पनि जस्तो जिल्ला जनस्वास्थ्य कार्यालयले अथवा यहाँहरूले जसरी काम गरिरहनु भएको छ, र मलाई लाग्छ झापाली सञ्चारकर्मीहरूले चाहिँ सहयोगी भूमिका निर्वाह गर्दै आएको छन्, जस्तो सुकै अभियानमा चाहे त्यो डेङ्गुको कुरा होस्, चाहे मलेरियाको कुरा होस्, चाहे चाहिँ एकखेप त्यो उसको फैलियो नि उसको पशुको के अरे बर्ड फ्लूको कुरा होस्, यस्तो प्रसङ्गहरूमा चाहिँ झापाली सञ्चारकर्मीहरूले राम्रै ढङ्गले कोअपरेट गरिरहेको छन्। अब प्रचार प्रसारको कुरा चाहिँ दुई तिनवटा सेक्टरका हुन्छन्, एउटा सूचना समाचार प्रस्तुत गरेर प्रचार प्रसार हुन्छ होइन, त्यसमा पैसै लाग्दैन, यी अहिले तपाईँ हामी अन्तर्क्रिया गरौँ यसमा पैसै लाग्दैन होइन। अब सूचनै बजाइने निरन्तर बजाइरहने त्यो यो त इभेन्ट हुँदा न चाहिँ प्रोग्रामहरू बन्ने समाचार बन्ने त इभेन्टले गर्छ होइन, तर अरू बेला पनि सचेतनामूलक कार्यक्रमहरू गर्नको लागि पनि राज्यले चाहिँ कोषहरू उपलब्ध गराएर घुम्न तपाईँहरूको चाहिँ प्रयत्न कस्तो हुन्छ त माथि प्रचार प्रसारको लागि छुट्टै खालको कार्यक्रम बनाउनुपर्छ, छुट्टै खालको चाहिँ जिङ्गलहरू बजाउनुपर्छ अथवा छापा माध्यमलाई सूचना विज्ञापन दिनुपर्छ भन्ने कुरामा तपाईँहरूको माथिको प्रेसर चाहिँ कस्तो हुन्छ विज्ञापनको लागि?
नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयको दरबन्दी अनुसार सूचनाको डेक अथवा सूचना सम्बन्धी फोकल पर्सनको व्यवस्था पनि गरेको छ र सूचनाका कार्यक्रमहरू त्यही मार्फत आउँछन्, तर जति कार्यक्रमहरू आउँछन् त्यतिले मात्र पर्याप्त भएको छैन, त्यस कारणले नेपाल सरकारलाई हामीले पटक पटक हामीले विभिन्न गोष्ठी सेमिनारहरूमा पनि यो पैसा एकदम नपुग हुन्छ भनेर हामीले भनिरहेको छौँ। एक त सूचनाको क्षेत्रमा पनि र कार्यक्रममा पनि, जस्तो मैले किटजन्य रोग कार्यक्रम मैले सञ्चालन गर्छु भने किटजन्य रोग कार्यक्रमभित्र पनि केही प्रचारको रकमहरू राखिनुपर्छ भनेर चाहिँ त्यो हामीले पटक पटक भनिएका छौँ, तर त्यसको व्यवस्थापन हुन सकिरहेको छैन, जति भएको छ त्यो नपुग्छ।
अब म इन्द्र सरतिर फर्केँ, यहाँले चाहिँ स्वास्थ्य शिक्षा सम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै हुनुहुन्छ होइन?
हजुर।
त्यो कार्यक्रमभित्र के पर्छ?
यो स्वास्थ्य शिक्षा कार्यक्रमभित्र माधवजी, जिल्ला जनस्वास्थ्य कार्यालयले किटजन्य रोग नियन्त्रणका लागि विभिन्न खाले स्वास्थ्य शिक्षा कार्यक्रमहरू प्रदर्शन गर्दै आइरहेको छ। जस्तै किटजन्य रोगहरू विशेष गरी लामखुट्टेको टोकाइबाट सर्ने भएकोले गर्दाखेरि लामखुट्टेको वासस्थान नष्ट गर्नका निमित्त गाउँ समुदायमा प्रत्यक्ष सरकारवालाहरूको संलग्नतामा उहाँहरूलाई नै सहभागी गराएर विभिन्न खाले कार्यक्रमहरू सञ्चालन गरिएको छ। जस्तै एउटा वातावरणीय सरसफाई कार्यक्रम भन्छ, त्यस अन्तर्गत विशेष गरी लामखुट्टेको वासस्थान, लामखुट्टेले पानीमा फुल पार्ने भएकोले पानी जम्ने खाल्टाखुल्टीहरू पुर्ने र त्यो लामखुट्टेले पानीमा फुल पारिसकेपछि त्यो आएर झाडीमा बस्ने भएकोले गर्दाखेरि त्यस्ता झाडीहरू सफाई गर्ने कार्यक्रम पनि गर्दै आइएको छ। भने अघि डेङ्गुका कुरा गरियो, जुन एडिस एजिप्टाइजातको पोथी लामखुट्टेले टोकेर सर्ने रोग डेङ्गु, जुन लामखुट्टेले चाहिँ विशेष गरी कालो चिज मन पराउने भएर टायरहरू, अघि बेसरले भन्नुभयो जस्तो यत्रतत्र अव्यवस्थित तरिकाले राखिएका टायरमा जमेको पानीमा त्यसले फुल पार्ने भएको हुनाले त्यस्ता टायरहरू सम्बन्धित सरकारवालाहरूकै संलग्नतामा त्यस्ता टायरहरूलाई व्यवस्थित गरेर राख्नका निमित्त त्यस्ता अभियानहरू सञ्चालन गरिरहेको छ। भने विभिन्न जस्तै अब मानिसहरूको धेरै जमघट हुने ठाउँ, जस्तै अहिले तत्काल पनि हामी यो माइबेनी मेलामा माघ एक गते सुरुङ्गाको कोटी होममा जुन मेला लाग्दछ त्यो मेलामा हामीले एउटा स्टल राखेर किटजन्य रोग सम्बन्धीको स्टल राखेर त्यहाँ हामीले प्रचार प्रसार गर्दैछौँ, स्वास्थ्य शिक्षा कार्यक्रमहरू त्यहाँबाट हामी सञ्चालन गर्दैछौँ। त्यस स्टलबाट हामी मलेरियाको लक्षण, औलोको लक्षण चाहिँ ज्वरो आउनु भएकोले ज्वरो आउने बिरामीहरूलाई हामी तत्काल रगत परीक्षण गरेर मलेरिया औलो हो कि होइन भन्ने कुरा त्यहीँ हामी निदान गरिदिन्छौँ। त्यस पछाडि त्यहाँ हामीले विभिन्न किसिमका पोस्टर, पम्पलेट, पर्चाहरू वितरण गर्ने कामहरू गर्दछौँ। त्यसै कारण यी यस्ता कामहरू, जस्तै अघि वेदसरले भन्नुभयो कालाजारका रोगीहरूले, कालाजारको रोग चाहिँ एउटा भुसुनाले टोकेर लाग्ने रोग भएको कारणले र त्यस्ता भुसुनाहरू कहाँ बस्छन् त भन्दा घरका भित्तामा फुटेका ठाउँहरूमा विशेष गरी त्यो भुसुनो बस्ने भएकोले ती गरिब परिवारका विपन्न वर्गका समुदायहरूको त्यस्तो घर भएको हुनाले त्यस्ता घरहरूकामा बस्ने बासिन्दाहरूलाई एक ठाउँमा जम्मा गरेर उहाँहरूलाई यस्तो भुसुनो चाहिँ बस्ने ठाउँ यो हो, यहाँ यसरी लिप्न पर्छ, यसलाई चाहिँ यो फुटेकै रहन दिनु हुँदैन भनेर पनि हामीले उहाँहरूलाई त्यस्ता किसिमका स्वास्थ्य शिक्षाहरू प्रदर्शन गर्दै आइरहेको छौँ माधवजी।
यो किटजन्य रोगको चाहिँ औषधिहरू चाहिँ हामी कसरी वितरण गर्छौँ बेजी?
किटजन्य रोगको औषधिहरू नेपाल सरकारको जुन हाम्रा सरकारी स्वास्थ्य संस्थाहरू छन् त्यहाँ चाहिँ औषधि मात्रै नभएर त्यसको निदान पनि गर्ने र औषधि पनि निःशुल्क रूपमा उपलब्ध हुने व्यवस्था छ र जिल्ला जनस्वास्थ्य कार्यालयले हरेक हाम्रा चाहिँ
यो चाहिँ सरकारी कार्यालयहरू निःशुल्क वितरण हुन्छ सरकारी
सरकारी अस्पताल
जनस्वास्थ्य कार्यालय
जुन जनस्वास्थ्य कार्यालय मार्फतका जस्ता चाहिँ प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य चौकीहरूमा चाहिँ निशुल्क रूपमा निदान र किटजन्य रोगको निदान र त्यस पछाडि उपचारको निशुल्क व्यवस्था गरिएको छ।
अच्छा, निजी क्षेत्रले चाहिँ बिक्री नै गर्छ?
निजी क्षेत्रसँग चाहिँ अब मान्छेहरू हतपत सरकारी अस्पतालमा नगएर कतिपय चाहिँ सहरी क्षेत्रहरूमा चाहिँ निजी अस्पतालहरूमा पुग्ने गरेको पनि पाइन्छ।
हामीलाई कतिको सहयोग गरिरहेको छ निजी क्षेत्रले?
निजी क्षेत्रहरूले अब निदानको त खासै उनीहरूले अब निदानको चाहिँ निःशुल्क गरेको चाहिँ त्यति बुझिँदैन, उनीहरूले आफ्नो निदानको जाँचको पैसाहरू लिएको देखिन्छ, तर उपचारको चाहिँ उनीहरूसँग औषधि पनि नहुने र चाहिँ यदि औलो रोगी भयो भने चाहिँ निदान भइसकेपछि औलो कुन जातको औलो हो, पिबी हो कि पिएफ हो कि त्यो पत्ता लागिसकेपछि उनीहरूले चाहिँ सरकारी स्वास्थ्य संस्थाहरूमा त्यो औषधिको लागि जानु भनेर बिरामीलाई रेफर गरेको र हामीले चाहिँ उनीहरूलाई के भनेको छ भने प्रत्येक प्राइभेट अस्पतालहरूलाई चाहिँ किटजन्य रोगहरू आउने बित्तिकै हामीलाई त्यसको चाहिँ रिपोर्ट बुझाउनुपर्छ भनेको हुनाले उनीहरूले हामीलाई चाहिँ रिपोर्ट दिनुहुन्छ र सहयोग गरिरहनु भएको छ।
हामीले ल्याब चाहिँ कहाँ कहाँ राखेको छौँ?
नेपाल सरकारको नीतिअनुसार हरेक अस्पतालहरूमा र प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सरकारी स्तरका ल्याबहरू सुविधा सम्पन्न ल्याबहरू छन् भने कतिपय स्वास्थ्य चौकीहरूले आफ्नो चाहिँ व्यवस्थापन समितिको सहयोगमा पनि ल्याबहरू सञ्चालन गर्नुभएको छ गरिएका छन् भने झापा जिल्लामा लगभग औलो रोग हेर्ने ल्याबहरू 20 भन्दा बढी छन् माधवजी।
अनि यो डेङ्गुहरू पनि पत्ता लाग्छ त्यहाँबाट?
डेङ्गु चाहिँ हामीले किटबाट मात्र हेर्ने हो र डेङ्गु सबै सरकारी स्वास्थ्य संस्थाहरूमा डेङ्गुको किट उपलब्ध छैन। हामीले विशेष गरिकन डेङ्गु प्रभावित क्षेत्र काकरबेटा धुलाबारी र त्यस पछाडि गएर यो बिर्तामोडको अनारमुनि र दमक अस्पतालमा चाहिँ डेङ्गुको किट हामीले निःशुल्क रूपमा उपलब्ध गराएको छौँ।
अच्छा, यो बेला बेला जुन हाम्रो महामारीहरू फैलिन्छ विभिन्न खाले रोगहरू, कहिले डेङ्गु आउँछ, कहिले औला आउँछ, कहिले हात्तीपाइले आउँछ, कहिले के आउँछ, यस्ता खालका रोगहरू जति आइरहेको छन्, यो चाहिँ आउनुमा चाहिँ खुला सीमाले कतिको असर गरेको छ?
खुला सीमाले त निश्चय नै असर गर्छ हेर्नुहोस् माधवजी, होइन मैले अघि पनि भने अब त्यो डेङ्गु पनि इन्डियाबाटै मान्छेहरू आएर तिनबाट चाहिँ सङ्क्रमण भएको हामीले चाहिँ अनुसन्धान गर्दा पत्ता लगाएको छौँ भने अब कालाजारको पनि सीमावर्ती क्षेत्रहरूमा जस्तो कोरोबारी भयो, पाठामारी भयो, केचनाहरू भयो, त्यस्तो ठाउँहरूमा चाहिँ बढी देखिएको छ जहाँ कि मान्छेहरू चाहिँ वारिपारी गर्ने सीमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने मान्छेहरू त्यस्ता मान्छेहरूलाई बढी र कहिलेकाहीँ अब आसाम मेघालय त्यतातिर दिल्ली बम्बई त्यता गएका मान्छेहरूले वा यता नेपालमा आउँदा पनि औलो लिएर आएको, औलो रोग लिएर आएको त्यो पनि छ। त्यसले गर्दाखेरि सीमावर्ती क्षेत्रहरूमा को समस्या छ, चुनौती छ, किन हामी क्रसबोर्डर इस्युज भन्छौँ होइन त्यसलाई, त्यो सीमावर्ती क्षेत्रको चुनौती पनि छ र हामीले हरेक सीमावर्ती क्षेत्रहरूमा त्यो नेपाल सरकारले चेकपोस्टहरू चाहिँ यो चाहिँ औलोको जाँच गर्ने कालाजारको जाँच गर्ने त्यस्तो राख्न सकेको छैन, त्यस्तो व्यवस्थापन मिलाउन सकेको छैन। तर काकरबिटामा चाहिँ हामीले भर्खरै एउटा हेल्थ डेक 2-3 त्यहाँ स्थापना छ र त्यसमा चाहिँ अहिले भर्खरै हामीले चाहिँ यो औलोको पनि निदान गर्ने भनेर त्यहाँ एउटा दुतार निदान प्रविधिबाट हामीले चाहिँ आरडिटीबाट चाहिँ त्यो त्यस्ता शङ्कास्पद मान्छेहरू देखिए आए सम्पर्क राख्न आए भने निदान गर्ने भन्ने व्यवस्था चाहिँ त्यहाँ हामीले मिलाएका छौँ माधवजी।
श्रोता, अहिले हामी कार्यक्रम जगदम्बा सिमेन्टले प्रायोजन गरेको कार्यक्रम जगदम्बा सरोकारमा छौँ। हामीसँग जिल्ला जनस्वास्थ्य कार्यालय झापाका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरे र अयव इन्द्रप्रसाद सुवेदी हुनुहुन्छ। म फेरि पनि बेजीलाई नै क्वेसन गर्न चाहन्छु, अब चाहिँ हामीले 2026 औलोलाई चाहिँ हटाउने भन्ने जुन राज्यले सङ्कल्प गरेका छ त्यो अभियान त्यो समयभित्र हामी सम्पन्न गर्न सक्छौँ?
निश्चय पनि सक्छौँ होला, किनभने हामीले हेर्ने डाटाहरूलाई हेर्दाखेरि ग्लोबली रूपमा पनि विश्वमा पनि औलो हट्दै गएको अवस्था, इन्डियामा पनि औलो रोग घट्दै गएको अवस्था र नेपालमा पनि औलो रोग घट्दै गएको अवस्था, नेपालभरिकै अवस्था हेर्ने हो भने पनि 300-400 भन्दा बढी रोगीहरू नेपालमा अहिले छैनन्। त्यसले गर्दाखेरि हामीले यो चाहिँ नेपालका साह्रै धेरै जिल्लाहरू औलोबाट प्रभावित छैनन्, थोरै जिल्लाहरू मात्रै 20-22 जिल्लाहरू मात्रै अरूबाट बढी प्रभावित छन् र ती जिल्लाहरूमा यो चाहिँ कार्यक्रमहरू त्यो औलोका कार्यक्रमहरू विशेष कार्यक्रमहरू सञ्चालन भइरहेका छन् र हामीले निश्चय पनि त्यति वर्षमा हामीले त्यो 2026 भनेको पनि अहिले भर्खरै अब अझै छ बाँकी नै छ 8-9-10 वर्ष बाँकी छ त्यसले गर्दाखेरि हामी त्यो अभियानमा सफल हुन्छौँ होला जस्तो लाग्छ किनभने झापा जिल्लाकै स्थिति नै हेर्दै जाने हो भने पनि केसहरू एकदमै घट्दै गइरहेको छ र हामीले बाहिरबाट आएका बिरामीहरूको बढी व्यवस्थापन गर्न सक्नुपर्ने हुन्छ र किनभने लामखुट्टे त यहाँ हुन्छ तर यहाँको स्थानीय औलोलाई हामीले हटाए पनि बाहिरबाट जो रोगी आउँछ त्यो रोगीलाई चाहिँ हामीले समयमै उपचार गर्न सक्यौँ र त्यो रोगीबाट अरूलाई सार्न सक्ने अवस्था रहेन भने हामीले निश्चय पनि यो काम गर्न सक्छौँ र अहिले नेपाल सरकारले अब सदाको लागि औलोको अन्त्य गरौँ भन्ने नारा एउटा लिएर अगाडि बढेको छ र लगभग हामी त्यो 2026सम्ममा जुन उद्देश्य जुन ध्येय लिएको छ त्यो सफल पार्न सक्छौँ होला जस्तो लाग्छ माधवजी।
यो हामी अन्तिम समयमा आइपुगेका छौँ, यो औलो रोगको उन्मूलनको लागि चाहिँ चुनौतीहरू के देखिएका छन्?
औलो रोगको चुनौतीमा विशेष गरिकन अब लामखुट्टेको टोकाइबाट हामीले बच्नुपर्छ, मान्छेहरूले चाहिँ झुल लगाएर सुत्ने बानी बसाल्नुपर्छ किन विशेष गरिकन औलो रोग सार्ने लामखुट्टे साँझ पख र राति बढी अलि सक्रिय हुन्छ र साँझ पख हिँडुल गर्दा बस्दा साथीभाइसँग गफ गर्दा हामीले शरीर ढाक्ने किसिमको लुगा लाएर बस्नुपर्ने हुन्छ, त्यस्तो किसिमको चाहिँ अब गर्मीयाम भएकोले मान्छेले त्यति त्यो गरिरहेको पाइँदैन र अर्को कुरा अब क्रस बोर्डर इस्युज अघि मैले जुन भने त्यो सीमावर्ती क्षेत्रहरूको समस्या अलिकति बढी नै छ किनभने अब मैले भने अघि भने चाहिँ पोस्टको व्यवस्थाहरू छैन र सीमावर्ती क्षेत्रबाट प्रवेश गर्ने मान्छेहरू जो बाहिरबाट आइरहेका हुन्छन् तिनीहरूलाई चाहिँ राम्रोसँग चाहिँ ती रोगीहरूलाई को व्यवस्थापन गर्न लाई अलिक गाह्रै भइरहेछ। इन्डियामा पनि औलो छ, अब इन्डियाको सीमावर्ती क्षेत्रहरूमा औलोको नियन्त्रण भएन भने नेपालमा हामीले गर्न सक्दैनौँ, त्यो पनि एउटा चुनौतीको समस्या छ भने अहिले हरेक उद्योग धन्दाहरूबाट निक्लिएको फोहोर व्यवस्थापन पनि एउटा चुनौतीको रूप भइरहेछ किनभने अब त्यो फोहोरहरूले गर्दा पनि त्यहाँ लामखुट्टेहरू बढी हुने कुरा अर्को छ भने अब रोडहरू जुन बनाइरहेको हुन्छन् त्यस्तो ठाउँमा चाहिँ रोड बनाउने अनि त्यो चाहिँ खाल्डाखुल्डीहरू ठुल्ठुला खाल्डाखुल्डीहरू त्यतिकै छाड्ने र त्यहाँ पानी पर्ने पानी जम्ने अनि त्यहाँ लामखुट्टेको वृद्धि हुने त्यो पनि एउटा चुनौतीको रूपमा आउँछ र त्यो पनि अलि सरसफाइको रूपमा र त्यो रोड बनाइसकेपछि त्यसको व्यवस्थापनमा पनि नेपाल सरकारले ध्यान दिनुपर्ने देखिन्छ। त्यस्ता किसिमका चुनौतीहरू त छन्, चुनौती नभएका होइन तर चुनौतीका बावजुद पनि अब अझै समय बाँकी छ, नेपाल सरकारले त्यस्ता किसिमका कार्यक्रमहरू ल्याउला र यो सन् 2026सम्ममा नेपाललाई औलोमुक्त बनाउन अवश्य सकिएला भन्ने चाहिँ उद्देश्यका साथ हामी नेपाल सरकार अगाडि बढिरहेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय झापाले पनि त्यस्तो किसिमको कामहरू गर्दैछ। माधवजी
इन्द्रजी के भन्नुहुन्छ तपाईँ यसको चुनौतीको बारेमा?
पक्कै पनि चुनौती धेरै छन्, धेरै कुराहरू त पेसरले भनि नै सक्नु भएको छ होइन। अब अहिले यसो हेर्ने हो भने औलोको डाटा हेर्ने हो भने यहाँको स्थानीय केसभन्दा आयातित केसहरू औलोको बढी देखिन्छ, त्यसो भएको हुनाले यो खुला सिमानाका जुन कुराहरू गरियो यो एकदमै चुनौतीपूर्ण देखिन्छ किनभने हाम्रा यहाँका स्थानीय केसहरू अत्यन्त न्यून छन्, कम छन्, आयातित केसहरू धेरै छन्। त्यसो भएको हुनाले यी विभिन्न नाकाहरूमा जहाँ बाहिरबाट मानिसहरू नेपाल प्रवेश गर्ने नाकाहरू प्रत्येक नाकाहरूमा चेकपोस्टहरू राख्नै पर्ने अवस्था रहन्छ, तथापि यो 2026सम्ममा औलोलाई निर्मूल गर्ने जुन एउटा लक्ष्य राखिएको छ त्यो लक्ष्य राखिसकेपछि त अब पनि विभिन्न खाले सरकारले पनि त्यस्ता किसिमका कार्यक्रमहरू ल्याउला कि जुन कार्यक्रम अन्तर्गत चाहिँ हामी त्यो लक्ष्यमा पुगौँला भन्ने नै लाग्दछ, अवश्य पनि आइपुग्न सक्छौँ।
जस्तो तपाईँहरूले दिनभरि चाहिँ सबैतिर झापाको अहिलेका 15-15 स्थानीय तह घुमेर चाहिँ बेलुका जिल्ला जनस्वास्थ्य कार्यालयमा आएर ल अब आजका मितिसम्म कुनै पनि औलो रोगी छैन भनेर तपाईँहरू घोषणा गरेर गएर सुत्नुहुन्छ, भोलिपल्ट बिहानबाट त होइन तिनजना अरू भेटियो अरे भने ती चाहिँ काँक्रेबेटाबाट आयो अरे भन्ने हुन्छ, यो खुला बोर्डरको कुरा नि, अनि जति गरे पनि त नदेखिने भयो नि, त्यसो गर्दा त सबभन्दा ठुलो चुनौती नै खुला बोर्डर
होइन।
ल यहाँले चाहिँ यहाँहरूले अलिक महत्त्वपूर्ण समय दिनुभयो, वास्तवमा झापामा औलो र डेङ्गु रोगको अवस्था र यिनीहरूको नियन्त्रण गर्ने उपायका बारेमा र खास गरी प्रत्येक जनसमुदाय सचेत रहनुपर्छ भन्ने कुरा यहाँले जानकारी दिनुभयो, यसको लागि म यहाँहरूले अमूल्य समय दिएर हाम्रो श्रोताहरूलाई यी सूचनाहरू प्रवाह गर्ने अवसर दिनुभएकोमा म रेडियो भिजनको तर्फबाट यहाँहरू दुवैजनालाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु।
धन्यवाद माधवजी।
धन्यवाद माधवजी, यहाँले पनि यहाँसम्म हामीलाई बोलाएर जुन हाम्रा कुराहरू राख्ने अवसर प्रदान गर्नुभयो त्यसका लागि यहाँलाई पनि धन्यवाद।
श्रोता अहिले हामीले झापा जिल्ला जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत वेदप्रसाद घिमिरे र अयव इन्द्रप्रसाद सुवेदीसँग कुराकानी गऱ्यौँ। झापामा औलोको अवस्था कस्तो छ, डेङ्गु रोगको अवस्था कस्तो छ, यसलाई नियन्त्रण गर्ने उपायहरू के हुन्, खास गरी गाउँ समाजले के सतर्कता अप्नाउनुपर्छ भन्ने विषयमा जानकारी प्राप्त गरेका छौँ। यिनै कुराकानीसँगै कार्यक्रम सरोकारको निर्धारित समय सकिसकेको छ। कार्यक्रमप्रति कुनै सल्लाह अनि सुझाव भए हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। त्यसको लागि हाम्रो सम्पर्क ठेगाना हो कार्यक्रम सरोकार रेडियो भिजन 91.6 MHz भदपुर रोड बिर्तामोड। त्यसै गरी हामीलाई 023545513 सिधा सम्पर्क गर्न पनि सक्नुहुनेछ। हवस् त, अर्को साता हामी फरक विषय र प्रसङ्गका साथ उपस्थित हुनेछौँ। तबसम्मका लागि म कार्यक्रम प्रस्तुता माधव विद्रोही बिदा हुन चाहन्छु। हस्त, नमस्कार।